أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أبتي إني قد جاءني من العلم ما لم يأتك فاتبعني أهدك صراطا سويا. گفتگو ہماری سورہ مبارک مریم پر جاری ہے اور اس آیت میں آپ دیکھتے ہیں کہ حضرت ابراہیم نے دوبارہ تکرار کی اس بات کو کہ یا ابتی، اے میرے ابی، اے میرے چچا آزر، اور کلن چار بار ایسا ہے کہ حضرت ابراہیم اس لفظ کی تکرار کریں گے اپنی اس پوری گفتگو میں جو انہوں نے اپنے چچا آزر سے کی. اور ہم کیوں چچا آزر ترجمہ کر رہے ہیں، یہ بات آپ نے اس سے ماقبل درس میں جان لی کہ ابی اور والد کا فرق کیا ہے اور یہاں پر کیا مراد ہے. تفصیل سے یہ گفتگو گزر چکی. یہ ایک طرح کا اخلاق تھا حضرت ابراہیم کا، اور وہ ایک نرمی تھی، ایک لین گفتگو تھی ان کی اپنے چچا سے. تو اس اعتبار سے وہ بار بار اس کلمے کی تکرار کر رہے ہیں، یا ابتی یا ابتی یا ابتی، کہ چار بار آپ دیکھیں گے کہ اس کلمے کی تکرار کی، اے میرے ابی، اے میرے چچا، اے میرے چچا. اس کے بعد فرما رہے انی قد جاءنی من العلم، کہ یقیناً میرے پاس علم آیا ہے. اب آپ دیکھیں یہاں سے ایک سوچ واضح ہوتی ہے، ایک قارونی فکر ہے اور ایک حقیقی طور پر عالمانہ فکر ہے انبیاء کی اور ائمہ اطہار کی جو فکر ہے. قارون کیا کہتا تھا؟ قارون یہ کہتا تھا یہ علم میں نے حاصل کیا ہے، یہ میرے زور بازو کی محنت ہے، یہ میں نے اپنا کوشش کر کے اور میں نے حاصل کیا ہے. اپنے آپ کو آگے رکھتا تھا، کہتے ہیں میں نے حاصل کیا. حضرت ابراہیم کیا فرما رہے ہیں؟ قد جاءنی من العلم، میرے پاس علم آیا ہے. یہ نہیں فرما رہے میں نے جا کے علم حاصل کر لیا اور یہ سب کچھ میں نے کیا ہے اور میں نے یہ کیا، بلکہ فرما رہے میرے پاس علم آیا ہے. علم جس ذات سے آیا ہے وہ پروردگار متعال کی ذات. اور یہاں پر پھر دوسرا ایک اس کے ذیل میں ایک برہان قائم کیا، کیونکہ اس سے پہلے والی جو گفتگو تھی اور اس سے پہلے والا جو درس تھا اس میں آپ نے یہ بات جان لی کہ حضرت ابراہیم نے اپنے چچا آزر سے فرمایا کہ آپ کیوں عبادت کرتے ہیں ایسی ذات کی جو نہ سن سکتا ہے، نہ دیکھ سکتا ہے، نہ آپ کی کسی حاجت کو پورا کر سکتا ہے. تو اب فرما رہے میرے پاس تو علم آیا ہے، بس جس ذات کی طرف سے علم آیا ہے وہ عالم بالذات ہے، وہ تمام علم کو اپنی ذات میں رکھتا ہے اور اسی نے مجھے عالم بنایا ہے. اور اس کے بعد فرما رہے ہیں معلوم یا عتیقہ، وہ علم آیا جو آپ کے پاس نہیں آیا ہے، وہ اس نے مجھے عطا کیا ہے، مجھے ہبا کیا ہے، آپ کو عطا نہیں کیا. یہاں سے ایک اور چیز کی طرف بھی متوجہ کر رہے ہیں آگاہ کہ آپ دیکھیں علم لدنی کی جو بحث ہے کہ وہ علم ہے جو پروردگار متعال کی طرف سے آیا ہے، جس میں انسان نہ مدرسے کی شکل دیکھتا ہے، نہ اسکول کالج یونیورسٹی کی شکل دیکھتا ہے، نہ کسی استاد کے پاس جاتا ہے، اور خالصتاً جو علم آتا ہے وہ پروردگار متعال کی جانب سے آتا ہے. ویسے ہی کہ جب حضرت عیسیٰ نے کہا انی عبداللہ آتانی الکتاب، میرے پاس کتاب آئی ہے، میرے پاس اس قرآن، یہ جو کتاب تھی جو ان کی انجیل تھی، وہ میرے پاس آئی ہے. اور یہاں پر حضرت ابراہیم نے بھی وہی بات کی کہ عطا اور جاء ایک ہی معنی میں آتا ہے، قد جاءنی من العلم، کہ میرے پاس علم آیا ہے. اور اس کے بعد فرما رہے ہیں معلوم یاتی کا، جو آپ کے پاس نہیں آیا، فتبعنی، اب جب علم میرے پاس آیا تو میری اتباع کریں. عالم کی اتباع کرنا، ایسی ذات کی اتباع کرنا جس کے پاس پروردگار متعال کی طرف سے علم آیا ہو، یہ تقلید، یہ اتباع، یہ قباحت نہیں رکھتی، بلکہ حقیقت یہی ہے، حق یہی ہے، ہونا یہی چاہیے کہ ایسی ذات کی اتباع کی جائے، ایسی شخصیت کی اتباع کی جائے جو جس کے پاس علم ہو پروردگار متعال کی جانب سے. جاہل عالم کی اگر تقلید کرے، عالم کی اتباع اور پیروی کرے، تو اس میں کوئی قباحت نہیں ہے. قباحت اس چیز میں ہے کہ جاہل جاہل کی پیروی کرے، اس میں قباحت ہے. فتبعنی، تو آپ میری اتباع کیجئے، عہد کا صراطن سویہ، تو میں آپ کو صراط سوی کی طرف ہدایت کروں گا. ایک ایسی صراط کہ جس کا راستہ بعض اوقات ہوتا ہے، آپ دیکھتے ہیں انسان سفر پہ جاتا ہے اور ایک راہ ہوتی ہے جو ختم ہو جاتی ہے، بیچ میں سے رابطہ ٹوٹ جاتا ہے، آگے راستہ بند ہو جاتا ہے، اس سے آگے سڑک نہیں جاتی، بنی ہوئی نہیں ہوتی اس سے آگے. نہ صراط سویہ ایسی راہ نہیں ہے جو کہیں سے آ کے ختم ہو جاتی ہے، या कहीं से इसके बाद दूसरी जगह पे जाना होता है, ये वो राह है जो मुस्तकीम है, जो चलती रहती है। और यहाँ पर आगे जवादी आमनी साहब फरमाते हैं कि ये आयत में सवियन एक ताकीद सिरात की, तो खुद रास्ता भी वैसा ही है, सिरातन सिर्फ़ एक ताकीद के लिए है। और यहाँ पर जो नकिरा इस्तेमाल हुआ है वो इस वजह से कि आज़र जो उनके चचा थे वो इस राह पर नहीं थे, इस वजह से यहाँ नकिरे का कलिमा इस्तेमाल हुआ है। एक और बात जो वो इस आयत में फरमाते हैं, ये फरमाते हैं कि सालिक यानी इस राह को तय करने वाला शख्स और ख़ुद ये राह दो जुदागाना चीज़ नहीं है, बल्कि सालिक और मसलक एक ही चीज़ है। ऐसा नहीं है कि एक राह बनी हुई है और इंसान उस राह पर चल रहा है, बल्कि ये जो इंसान अपने अंदरूनी तौर पे परवरदिगार मुतआल से करीब हो रहा है, तो ना कोई ज़माना है इसमें, ना कोई मकान है इसमें, ना कोई आगा फरमाते एक्सपायर डेट है इसमें। ऐसा नहीं कि एक सिलसिले बाद ये ख़त्म हो जाएगा, क्योंकि परवरदिगार तो करीब है। वनहनु अक्रबो इलैही मिन हब्लिल वरीद, तो इंसान से भी कहा जा रहा है तुम भी इस राह में आ जाओ, तुम भी परवरदिगार से करीब हो जाओ। तो जब इंसान परवरदिगार से करीब होना चाहेगा तो सालिक भी वही है, यानी इस राह को तय भी वो कर रहा है और राह भी वो है, सिरात भी वो इंसान खुद हो जाएगा जो परवरदिगार से करीब हो जाएगा। एक और चीज़ जो आखिरी बात यहाँ पर वो फरमा रहे हैं, उन्होंने इब्राहिम ने फरमाया फ़त्तबिअनी, आप मेरी इत्तेबा कीजिए। तो कोई यहाँ से ये ना समझे कि फ़ख्र कर रहे थे एक चीज़ पर कि मेरी इत्तेबा करो, ये कैसा कलाम है। जब इल्म परवरदिगार मुताल की जानिब से आया, कज्जानी मिनल इल्म, इल्म परवरदिगार मुताल की जानिब से आया और वो ये फरमा रहे हैं मेरी इत्तेबा कीजिए, तो गोया ये फरमा रहे हैं कि आप परवरदिगार मुताल का जो इल्म है उसकी इत्तेबा कीजिए। यानी यूँ फरमा रहे हैं फत्तबे इल्मल्लाह, आप अल्लाह के इल्म की इत्तेबा कीजिए, क्योंकि मेरे पास अपना कुछ भी नहीं है, जो कुछ भी है वो परवरदिगार मुताल की जानिब से। तो अगर जाहिल ऐसे आलिम की इत्तेबा करता है, ऐसे आलिम की तकलीद करता है जिसके पास इल्म आया है परवरदिगार मुताल की जानिब से, या जिस जो फ़िक़्ह अहले बैत को, फ़िक़्ह इमाम जाफ़र सादिक़ को अपने पास रखता है, तो अगर वो उसकी तकलीद कर रहा है तो ये ना समझे कि वो उस शख्स की तकलीद कर रहा है, उस आलिम की, उस मुज्तहिद की, उस फ़कीह की तकलीद कर रहा है। हकीकत में वो उस इल्म इमाम सादिक़ की तकलीद कर रहा है, उसके पीछे चल रहा है। हकीकत में वो इल्म खुदा की तकलीद कर रहा है, उसकी इत्तेबा कर रहा है। और ये वो हक है जो हज़रत इब्राहिम ने हमें बताया है, और इसमें ना कोई कबाहत है, ना कोई ऐब है, बल्कि हकीकत यही है और होना यही चाहिए। अक्ल भी ये कहती है, उकला भी इसी पर इत्तेफाक रखते हैं कि जाहिल को आलिम की ही पैरवी करनी चाहिए। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि ताहिरीन।